بسم اللہ الرحمن الرحیم. السلام علیکم. غامی صاحب سوالات کا آغاز کرتے ہیں. ہم صاحب اس نشست میں اور انشاءاللہ آنے والی چند دوسری نشستوں میں ہم کوشش کریں گے کہ اس موضوع پر آپ سے تفصیلی تبادلہ خیال کریں, اور یہ موضوع ہے واقعہ کربلا. اور ہم جانتے ہیں کہ کربلا کی جو داستان ہے وہ محض ایک تاریخی داستان نہیں ہے, بلکہ اس کے کچھ نتائج ہیں جس سے ایک پوری متوازی دینی تعبیر مرتب ہوئی ہے. تو ہم اس کے جملہ پہلوؤں پر آپ کا جو تجزیہ ہے, آپ کی جو رائے ہے, اس کو سمجھنے کی کوشش کریں گے. سب سے پہلے آغاز کرتے ہیں, اس بات پر آپ طالب علموں کو ایجوکیٹ کریں اور ہمیں سمجھائیں کہ جو تاریخی واقعات ہوتے ہیں ان کو دیکھنے کا ایک سائنٹیفک طریقہ کیا ہے. یعنی تاریخ کے اندر جو قیل قال, جو ربط یابس, جو باتیں ہم تک پہنچ رہی ہوتی ہیں, وہ کون سا ایسا میزان ہے جس کے تحت تاریخی واقعات کو دیکھا جانا چاہیے؟ ان کی حیثیت کیا ہوتی ہے؟ کیسے ان میں باتیں نقل ہوتی ہیں؟ اور کسی چیز کو ماخذ بنانا تاریخ کی حیثیت میں, یہ استدلال کی دنیا میں کہاں کھڑا ہوتا ہے؟ یہاں سے گفتگو کا آغاز کرتے ہیں. بتائیے گا
کہ اس دنیا میں چیزیں بنا استدلال بنتی ہیں یا بننی چاہیے, وہ چند ہیں. یہ سوال اس اعتبار سے بہت اہم ہے کہ ہم لوگ جب گفتگو کرتے ہیں, بحث کرتے ہیں, کتابیں لکھتے ہیں, تو بعض اوقات ایک بہت بڑا قصب تعمیر کر لیتے ہیں, لیکن اس کے نیچے جو بنائے استدلال ہے وہ گویا ہوا ہوتی ہے. پوری عمارت بے بنیاد اٹھا دی جاتی ہے. تو بنائے استدلال کیا چیز ہے؟ سامنے کی بات ہے کہ سب سے واضح بنائے استدلال تو ہمارا مشاہدہ اور تجربہ ہوتا ہے. اللہ تعالیٰ نے ہمیں حواس دیے, قرآن مجید نے ان حواس پر اعتماد پیدا کیا ہے اپنے استدلال سے. یعنی کائنات ہمیں دکھائی ہے اور اس کے بعد یہ کہا ہے کہ اس پر غور کرو, اس کو دیکھو. یہ بنائے استدلال ہے جو سائنس کی بنائے استدلال بنی ہے. کہا جاتا ہے نا کہ یہ تو گویا یومنون بالتجربہ والشہود ہے جس پر سائنس مبنی ہے. تو اس میں کیا ہوتا ہے؟ ایک چیز ہمارے حواس کی گرفت میں آئے گی. حواس کو ہم آلات سے بڑھا بھی لیتے ہیں. آپ جانتے ہیں کہ اب ہم مریخ کی آوازیں سن لیتے ہیں, عطارد کی چیزیں دیکھ لیتے ہیں, چاند پر چلے جاتے ہیں, تو اس کو بڑھا بھی لیتے ہیں. ایک بنائے استدلال یہ. دوسری بنائے استدلال, جس وقت کچھ چیزیں ہمارے تجربے اور مشاہدے میں آ جاتی ہیں تو ہم ان سے استنباط کرتے ہیں, انفر کرتے ہیں. یعنی وہ چیز سامنے آتی ہے, اس کو ایک سادہ سی مثال سے سمجھ لیجئے. یعنی میرے سامنے ایک شخص آتا ہے, اس کی تمام حرکات میں ایک توازن ہے, گفتگو کرتا ہے, جملوں میں ربط ہے, بات کرتا ہے یا میری بات سنتا ہے, تو اس کے رد عمل کو میں سمجھتا ہوں, تو میں کہتا ہوں اس کے اندر عقل ہے, عاقل ہے. یہی چیزیں بے ربط ہو جائیں تو میں کہتا ہوں کہ غالباً پاگل ہے. تو اب یہاں میں نے اپنے تجربے اور اپنے مشاہدے سے, یعنی جو کچھ پایا ہے اس سے انفر کیا ہے. عقل مجھے نظر نہیں آ رہی, لیکن اس کے آثار کو میں نے دیکھا اور آثار سے نتیجہ نکالا. اس کو کہتے ہیں عقلی استدلال. آپ جانتے ہیں کہ جو مذہبی حقائق ہیں, فلسفیانہ حقائق ہیں, وہ سب تجربے اور مشاہدے پر مبنی نہیں ہوتے. ان میں تجربے اور مشاہدے سے جو کچھ سامنے آتا ہے اس سے عقلی استدلال یا عقلی استنباط کیا جاتا ہے. اس لیے بہت سے لوگوں کو آپ نے دیکھا ہوگا کہ وہ اطمینان سے کہتے ہیں کہ اچھا جی, آپ یہ بتائیے کہ اللہ تعالیٰ کی کوئی تجرباتی دلیل ہے؟ دیکھیے, ہم نے کائنات ہے, اس کے آثار ہیں. تو اللہ تعالیٰ کے وجود پر جب استدلال ہوگا, آخرت پر استدلال ہوگا, مذہبی حقائق پر استدلال ہوگا, فلسفیانہ حقائق پر استدلال ہوگا, تو عقلی استدلال ہوگا. یہ دوسری بنائے استدلال ہے. اور ظاہر ہے کہ ہماری دنیا اس پر کھڑی ہے, علوم اس پر کھڑے ہیں. دوسری چیز میں تیسری بڑی چیز جو ہے وہ تاریخ ہے. لیکن تاریخ کے دو حصے ہیں. تاریخ کا ایک حصہ وہ ہے جس کو آپ اسٹیبلشڈ ہسٹری کہتے ہیں. مثال کے طور پر یہ کہ مغلوں کی حکومت ہندوستان میں قائم ہوئی. مثال کے طور پر کارل مارکس نے ڈاس کیپٹل لکھی. مثال کے طور پر قائد اعظم نے پاکستان بنایا. یہ اسٹیبلشڈ ہسٹری ہوتی ہے. یعنی یہ اس کی محتاج نہیں ہوتی کہ کتاب میں پڑھیں گے تو جانیں گے, اس کی محتاج نہیں ہوتی کہ کسی کی روایت معلوم ہوگی تو جانیں گے. تو یہ اسٹیبلشڈ ہسٹری جو ہے اس سے بھی استدلال کیا جاتا ہے. استدلال کی محکم بنیادیں
ये जिन से हम इस्तेदलाल करते हैं। इसके बाद वो तारीख है कि जो तारीख अखबार अहाद पर मबनी होती है। ये अखबार अहाद फ़नी इस्तलाह है, इसका मतलब ये है कि कोई वाकया हुआ, अब ये है कि अकबर के दरबार में क्या गुफ्तगू हुई थी, किसी मौर्रख ने लिख दिया, रोज़ नामचा नवीस ने बयान कर दिया, कोई साहब वहाँ मौजूद थे उन्होंने उसकी कहानी कह दी, गालिब बहादुर शाह ज़फ़र से मिलने के लिए गए थे ये उसमें बात हुई थी, खुद गालिब ने बयान कर दिया, देखने वाले ने बयान कर दिया। ज़ाहिर है कि ये सब भी तारीख का बड़ा सरमाया होता है, जितना भी ये जो तारीख का सरमाया है, क्या इस सरमाए को यानी ये जो अखबार अहाद से मिलता है, क्या इसको किसी अकीदे की बुनियाद बनाया जा सकता है, क्या इसकी बुनियाद के ऊपर मजहबी हकायक साबित किए जा सकते हैं? इसका जवाब यह है कि नहीं साबित किए जा सकते। इसलिए हमारे दीन की जो बुनियाद रखी गई है वो एस्टेब्लिश्ड हिस्ट्री पर रखी गई है, यानी कुरान मजीद अल्लाह की किताब है, रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने एक ख़ास दौर में ये कुरान दिया। अब ये यूँ नहीं हुआ कि कुरान मजीद का कोई एक नुस्खा मिल गया, कुरान मजीद की कुछ चंद आयात मिल गईं, कुरान मजीद को रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने लोगों के सामने पढ़ा, सुनने वालों ने सुना, लिखने वालों ने लिखा, याद करने वालों ने याद किया, वो सैकड़ों हज़ारों की तादाद में थे और उन्होंने इसको इजमा और तवातुर से मुंतकिल कर दिया, ऐसे ही कि जिस तरीके से तारीख के एस्टेब्लिश्ड हकायक मुंतकिल हुआ करते हैं। ऐसा ही मामला नमाज के साथ हुआ, ऐसा ही रोज़े के साथ हुआ, ऐसा ही हज उमरा के साथ है, ऐसा ही कुर्बानी के साथ है, और इस तरह के जितने सुनन हैं जिन पर अमल करते हैं। तो हमारा पूरा का पूरा दीन इस तरीके से बिल्कुल महफूज हम तक पहुँच गया है। दीन की बिनाए इस्तदलाल ये कुरान और ये सुन्नत है, और ये इजमा और तवातुर से यानी उन ज़राए से मुंतकिल हुई है जिनसे एस्टेब्लिश्ड हिस्ट्री मुंतकिल हुआ करती है हमेशा। इसमें ज़ाहिर है कि कोई शक व शुबे की गुंजाइश नहीं होती, इस दीन को हर शख्स को इख्तियार करना, इस पर अमल करना। इसके बाद अब लोगों की बातें, लोगों की बातें रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में भी हैं, लोगों की बातें सहाबा के बारे में भी हैं। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम से सुनी हुई कोई देखी हुई बात लोग बयान करते हैं तो उसे हम हदीस कहते हैं, वो भी तारीखी रिकॉर्ड है। अच्छा, सहाबा की सुनी हुई बातें, देखी हुई बातें लोग बयान करते हैं तो उन्हें हम आसार कहते हैं। उसके बाद फिर जो सहाबा के बाद है, तारीखी वाक़यात, मगाज़ी रवायात, वो शुरू हो जाती। तो ये तारीखी सरमाया जो हमारे पास मौजूद है, ये आप बावर कीजिए कि कोई कमो बेश रसूलुल्लाह के 100 साल बाद तक किसी मुअर्रख के कलम का मुंतज़र रहा है। यानी लोगों ने अपने तौर पर कुछ चीज़ें लिखी भी हैं, हुजूर के ज़माने ही से लिखी हैं, लेकिन कोई बाकायदा हिस्टोरियन, कोई बाकायदा मुअर्रख ये वो मरतब नहीं कर सका। ये लोगों की रवायात, लोगों की लिखी हुई चीज़ें, जो उन्होंने सुना लिख लिया, वो मौजूद रही। बड़ा कीमती सरमाया है, बहुत कीमती सरमाया है, इसलिए कि उस दौर की तारीख हमें इसी से मालूम होती है। लेकिन इसको आप किसी अकीदे का माखज़ बनाएं, इसको आप किसी मुस्तकिल बेज़ात दीनी अमल का माखज़ बनाएं, इसकी बुनियाद पर कोई फ़िरका कायम कर लें, इसकी बुनियाद पर दूसरों की तगलीत और तरदीद करें, ये निरी सफ़ाहत है, किसी हाल में भी ये नहीं होना चाहिए। यानी मुहकम बुनियादों के ऊपर हमेशा अपने दीन को कायम रखना चाहिए, उलूम को कायम रखना चाहिए। कुरान मजीद ये कहता है कि अल इल्म पर बुनियाद रखो। तो बाकी जो तारीखी चीज़ें हैं उनके बारे में जज्बाती हो जाना, वाक़यात की ताबीरों की बुनियाद पर लोगों की तजलील तफसीक करना, इसकी बुनियाद पर अलग अलग फ़िरके कायम कर लेना, ये असल में वो बीमारी है जिससे अल्लाह की पनाह मांगनी चाहिए। और ये हमारे यहाँ जिस तरह बाकी मामलात में हुआ है, उसी तरह वाक़या करबला के बारे में भी हुआ है।
आम साहब, ये बताइए कि जो आपने इस्तदलाल के माखज़ या ज़राए बताए जिनके ज़रिए एक इंसान हकीकत तक पहुँच सकता है, उसमें आपने तारीखी ज़रिए को तो माना, लेकिन इसमें फ़र्क किया कि एक इस्टेब्लिश हिस्ट्री है और एक वो है जो लोग मुंतकिल कर रहे हैं। इसमें फ़र्क कैसे किया जाएगा, कौन करेगा? मसलन ये तो इस हिस्ट्री में इस्टेब्लिश हो गया कि अकबर एक बादशाह था, उसने हुकूमत की, लेकिन उसने अनारकली को दीवार में चुनवाया भी था, ये भी तो एक ज़बान ज़दे आम बात है। इनमें फ़र्क की क्या बुनियाद है, कौन फ़र्क करेगा इनके तरफ?
चीज़ें जब ज़ुबान ज़दाम हो जाती हैं तो फिर उनकी तहकीक की जाती है कि कब से ज़ुबान ज़दाम हुई। देखिए ना, एस्टेब्लिश हिस्ट्री जो है
वो यहाँ से लेकर जब वो वाकया हुआ है वहाँ तक एक ही सतह पे खड़ी होती है। लेकिन इस तरह की चीज़ें कभी 50 साल बाद पैदा होती हैं, कभी 20 साल बाद पैदा होती हैं, कभी उनका माकस बाहर कोई आदमी होता है जो किस्सा सुना रहा होता है, तो जल्द मालूम हो जाता है कि ऐसे कैसे हुआ है। मसलन हमारे यहाँ देख लीजिए, मुसलमानों के यहाँ नमाज है, हज है, उमरा है, रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के ज़माने से कोई इनकता उनमें नहीं हुआ। लेकिन कितनी और चीज़ें हैं कि जो मुसलमानों ने अब पैदा कर ली हुई हैं और वो उनके लिए मरासिम रसूम बन चुकी हैं। आप जब उनकी तारीख को देखते हैं तो मालूम हो जाता है कि उनकी पैदाइश 400 साल पहले हो रही है, 500 साल पहले हो रही है, इसलिए कि हज़रत मसीह अलैहिस्सलाम के बाद हम तारीख की रोशनी में खड़े हैं। इसको कहते हैं कि हम हिस्टोरिक एज में हैं, प्री हिस्टोरिक एज ख़त्म हो चुकी है। तो इस वजह से यहाँ अब सिर्फ इतना नहीं होता कि चीन ज़बान ज़द आम हो गई है, बल्कि इसके साथ उसकी तारीख भी महफूज हो जाती है। तो साफ मालूम हो जाता है कि क्या चीज़ है कि जो एस्टेब्लिश हिस्ट्री की हैसियत रखती है और क्या लोगों की रवायत पर मबनी एक चीज़ है कि जो इख्तियार कर ली गई है। हमारे यहाँ आप ये देखिए कि मसलन ये एक आम तरीका है कि बच्चा पैदा होता है तो कान में अजान देते हैं। ख़ुद मुझे तहकीक में शुरू में ये एहसास हुआ क्योंकि सब उलमा लिखते हैं, किताबों में लिखा हुआ है, फ़िकही किताबों में लिखा हुआ है, तो जब पहले ख्याल हुआ कि ये एक एस्टेब्लिश सुन्ना है, तहकीक करने से मालूम हुआ कि एक रवायत से कई सदियों बाद ये अमल पैदा हुआ है। तो ऐसा नहीं है कि हमारी ख़ास तौर पर मजहबी तारीख ये कोई कहीं गुम हो गई हुई है। रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम से लेके अब तक एक एक चीज़ के बारे में हम जानते हैं कि कौन सी चीज़ एस्टेब्लिश हिस्ट्री है और कौन सी चीज़ है कि जो एक ख़ास दौर में पैदा होके फिर शाय ज़ाय हो गई।
अच्छा, आम से भी बताइए कि ये जो इस्टेब्लिश हिस्ट्री होती है ये अपनी ज़ात में एक बिल्कुल कतई और मुसलमा दुरुस्त हकीकत होती है या इसको भी अक़ल की मीज़ान के तहत रख के देखना पड़ता है? यानी ये लाजिम है कि जो चीज़ इस्टेब्लिश हिस्ट्री बनेगी उसमें कोई इम्कान नहीं है किसी गलती का?
नहीं, गलती के इम्कान हर जगह होते हैं। देखिए मिसाल के तौर पर ये इस्टेब्लिश हिस्ट्री बन गई मसीहियों के यहाँ कि सैदना मसीह अलैहिस्सलाम को सलीब दे दी गई थी, इसलिए कि उन्होंने देखा ऐसे ही आगे बयान होना शुरू हो गया। एक बड़ा वाकया था जो हुआ, सैकड़ों लोगों ने उसको बयान किया, लेकिन कुरान मजीद ने 5-550 साल बाद आके ये बताया कि तुम झूठ नहीं बोल रहे, वाकया तो हुआ लेकिन वो हजरत मसीह नहीं थे, मामला तुम पर मुश्तबे कर दिया गया। तो ऐसा भी होता है कि किसी चीज़ में गलती लग जाए, अब या तो फिर अल्लाह ताला उसके बारे में बताएंगे या ये है कि इल्म व अकल के मुसलमात मुतनब्बे कर देंगे कि यहाँ कोई गलती लग गई है, असबाब मालूम हो जाएंगे ना। यानी अचानक एक दिन एक आदमी आके ये कहे कि लोगों को गलती लग गई है कि मुगलिया हुकूमत कभी यहाँ कायम हुई थी, तो फिर बताएगा ना कैसे गलती लगी। तो ये बात तो सुनने के लिए तैयार हैं हम, लेकिन एस्टेब्लिश हिस्ट्री इतनी आसानी से चैलेंज नहीं होती।
अच्छा, हम सब ये बताइए कि आपने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अहद का तो बताया कि उनके अहद में उनसे मंसूब बातें जो लोग बयान कर, एक सवाल और, हमारे उलमा ये कहते हैं कि इस्टेब्लिश हिस्ट्री के अलावा जो खबरें वाहिद है, जो लोगों की रिपोर्टिंग्स हैं, वो भी बसा औकात इस्टेब्लिश हिस्ट्री का दर्जा पा लेती है। मसलन वो उसको तवातुर की इस्तलाह से बयान करते हैं, इसको कैसे देखते हैं आप?
उसका एक हिस्सा ऐसा होता है, यानी अब मिसाल के तौर पर ये कि अब्बासियों की सल्तनत कायम हुई, उमवियों की सल्तनत कायम हुई, तो ये चीज़ें जो है ये तो एस्टेब्लिश हिस्ट्री है ना, इसमें तो कोई शक ही नहीं है। करबला का वाकया हुआ, ये भी एक एस्टेब्लिश हिस्ट्री की बात है, या जंग सिफीन हुई, जंग जमल हुई, या सहाबा के दरमियान कुछ इस तरह के मुशाजरात हुए जिनकी हम तफसील पढ़ते हैं, तो बिल इजमाल तो वो चीज़ें मौजूद होती हैं इस तरह की। लेकिन जब आप इनको पीछे ले जाते हैं, ये मालूम करते हैं कि ये खबर कहाँ से चली है, तो ये असल में एक वक्त ऐसा होता है जिसमें पता चल जाता है कि ये आखिर तक नहीं पहुँचती। तो वो उलमा जब ये कहते हैं तो उसका मतलब ये था बाद के अदवार में लोगों ने उसको कबूल कर लिया। वो अपनी इब्तदा में तो एक खबर वाहिद ही होती है, किसी एक आदमी ने, दो आदमी ने, 10 आदमियों ने कोई चीज़ बयान की है। तवातुर की तारीफ़ ये नहीं है कि एक जो है वो ना हो, नहीं, एक दो चार लोग बयान करते हैं। तवातुर की तारीफ़ ये है कि इतने लोग उसको बयान करें, इतने मुख्तलिफ मौके पर उसको बयान करें और नस्लन बाद नस्लन बयान करें, पहले दिल से बयान करें या रिवायत करें या अमल पैरा हो उसके ऊपर,
کہ ان کے جھوٹ پر جمع ہونے کو عقلاً محال سمجھا جائے، یہ تاریخ ہے.
اچھا قائم صاحب، یہ جو تاریخی استدلال ہے اس میں آثار سے جو استدلال کیا جاتا ہے کیا وہ بھی تاریخی استدلال میں آتا ہے؟ اور اگر آتا ہے تو وہ پھر کہاں آتا ہے، اسٹیبلش ہسٹری میں یا وہ اس کو کیسے دیکھیں گے؟
دیکھیے، آثار آپ کو مل جاتے ہیں، یعنی ہمارے یہاں آرکیالوجی کے ماہرین ہیں، زمین کھودتے ہیں، چیزیں تلاش کر لیتے ہیں. اس میں ایک حصہ تو وہ ہوتا ہے کہ جو بعض اوقات بالکل قطعی ہو جاتا ہے علمی لحاظ سے. مثلاً آپ کو کوئی ڈھانچہ ملا ہے، کوئی فاسلز یا متحجرات ملے ہیں اور ان کو آپ نے کاربن ڈیٹنگ کر کے معلوم کر لیا کہ ان کی عمر کیا ہے، تو آپ کہوں بے یقینی جگہ پہنچ گئے.
کچھ چیزیں جن کو قیاس کیا جاتا ہے، یعنی آپ نے مثال کے طور پر وہاں کچھ بت دیکھے یا اور اس طرح کی بعض مورتیاں بنی ہوئی دیکھیں تو یہ خیال کیا کہ اس بستی میں شرک رہا ہوگا، تو یہ ظاہر ہے کہ استنباط و قیاس ہوتا ہے. یا کسی جگہ مل گئے تو آپ اس سے یہ اندازہ کرتے ہیں کہ یہ کوئی معبد ہوگا، کوئی عبادت گاہ ہوگی، کوئی استھان ہوگا. تو اس میں بھی پھر وہی چیز ہوتی ہے کہ آثار کو دیکھ کر آپ عقلی استنباط کر رہے ہوتے ہیں. عقلی استنباط غلط بھی ہو سکتا ہے، صحیح بھی ہو سکتا ہے.
اچھا عام صاحب، یہ بتائیے کہ یہ جو اسٹیبلش ہسٹری کے علاوہ ہسٹری کا دوسرا حصہ ہے جس کو لوگ منتقل کر رہے ہوتے ہیں، یہ بھی ظاہری بات ہے ایک ماحول اور ایک واقعے کی تصویر آپ تک پہنچا رہا ہوتا ہے. اس میں حقائق کو آپ نے یہ بات واضح کر دی کہ دین کی کسی ہدایت کی بنیاد تو اس ہسٹری کے اس دوسرے حصے کو نہیں بنایا جا سکتا، لیکن ایک طالب علم جب ہسٹری کا طالب علم جائزہ لینا چاہتا ہے پیچھے کی تصویر کا، تو کون سی چیزیں ہیں جو اس دوسری ہسٹری جو ہاتھ کے ذریعے پہ منتقل ہو رہی ہے اس کی روشنی میں اس کو دیکھنا چاہیے؟ کچھ وہ عقلی مسلمات ہیں، کچھ وہ امکان وقوع کی کیفیات ہیں، وہ کیا چیزیں ہیں جن سے اس ہسٹری کا مطالعہ کرنا چاہیے؟
یہ ہمارے ہاں اس کے لیے بہت اعلیٰ درجے کا کام ہوا ہے، اور یہ رسالت مآب صلی اللہ علیہ وسلم سے متعلق تاریخی ریکارڈ پر تو فی الواقع بہت غیر معمولی ہوا ہے. ہم مسلمان اس کے اوپر اللہ کا شکر ادا کرتے ہیں جو ہمارے ہاں حدیث کے ماہرین نے کیا ہے، محدثین جن کو کہا جاتا ہے. تاریخ کے معاملے میں بھی ہمارے ہاں جو روایات ہیں ان میں ہم یہ دیکھتے ہیں کہ یہ روایات کیا ہیں، بیان کرنے والے کی عقلی حیثیت کیا ہے، زمانہ کیا ہے، کس دور سے یہ بات شروع ہوئی ہے، یہ ساری چیزیں دیکھتے ہیں. حدیث میں تو اس کے قطعی قاعدے بنا دیے گئے ہیں کہ اس کی سیرت دیکھیں گے، کردار دیکھیں گے، اس کی سند کا اتصال دیکھیں گے، زمانہ بھی موجود تھا یا نہیں، ملاقات بھی ہو سکتی تھی یا نہیں، اس کے حفظ و اتقان کو دیکھیں گے. لیکن تاریخی روایات میں بھی ظاہر ہے کہ یہ ساری چیزیں دیکھی جاتی ہیں. کون لوگ بیان کر رہے ہیں؟ ایک آدمی سمرقند میں بیٹھا ہوا ایک واقعہ بیان کر رہا ہے، کیسے مان لیا جائے اس بات؟ یعنی وہ واقعہ کہاں کا ہے؟ مکے کا واقعہ ہے. پوچھیں گے نا کہ کیا وہ گیا تھا، کسی سے سنا تھا، کوئی حج کرنے گیا تھا اس سے اس نے سنا ہے؟ تو اس طرح کے تمام عقلی سوالات وہاں بھی پیدا ہوتے ہیں. جب ہمارے سامنے یہ چیزیں آتی ہیں تو جو ہمارے ہاں جو کسی چیز کے وقوع پذیر ہونے کے امکانات ہیں ان کی روشنی میں بھی اس کا جائزہ لیا جاتا ہے. ابن خلدون نے بعض مثالیں دی ہیں کہ بھائی اگر آپ یہ کہیں گے کہ 35 لاکھ لوگوں نے آ کے تور کے دامن میں خیمے لگا دیے، تو سوال یہ ہے کہ اس میدان کو آج بھی دیکھا جا سکتا ہے؟ وہاں وہ خیمے لگ بھی سکتے ہیں یا نہیں؟ آپ اگر یہ کہیں کہ 25 کروڑ آدمی جو ہیں وہ اس دفعہ حج کے لیے گئے تھے اور انہوں نے جا کے میدان عرفات میں وقوف کیا تھا، تو ظاہر ہے کہ اس کو جانچنے کے لیے ہمارے پاس کچھ علمی عقلی مسلمات ہیں جن کی روشنی میں ہم دیکھ سکتے ہیں کہ اس میدان میں اتنے لوگ آ بھی سکتے ہیں یا نہیں، جا بھی سکتے ہیں یا نہیں. اچھا پھر جو اخبار ہیں ان کی بھی ہم تصدیق کر سکتے ہیں. تو جتنے بھی علمی عقلی ذرائع ہوتے ہیں وہ سارے اختیار کیے جاتے ہیں اور اس کے بعد پھر اندازہ کیا جاتا ہے کہ کیا بات ہوئی ہوگی. اسی طرح سماجی حالات، تمدنی حالات، انسانوں کی نفسیات کیسے کام کرتی ہے، انسان اجتماعی زندگی میں کیسے بیہیو کرتے ہیں، ان تمام چیزوں کا بھی اچھا علم ہونا چاہیے. ایک تاریخ کا جو محقق ہے وہ دیکھے گا، بہت دقت نظر سے دیکھے گا کہ جو بات بیان کی جا رہی ہے یہ کیسے ممکن ہو سکتی ہے، کیا انسانی نفسیات سے مطابقت رکھتی ہے، کیا انسان ایسی بات کرتے ہیں. اچھا بحثیت مجموعی جن لوگوں کے بارے میں بات بیان کی جا رہی ہے ان سے متعلق بھی ایک رائے ہوتی ہے. دیکھیے قرآن نے اس کو معیار بنا دیا اور یہ کہا کہ تم لوگوں کو اس وقت جو لوگ رسول اللہ پر ایمان لائے ہیں ان کے بارے میں کوئی بری خبر اگر تم نے سنی تو تمہیں اہل ایمان کے بارے میں اچھا گمان رکھنا چاہیے. اور تم نے جب اتنی بری خبر سنی کہ ایک تہمت، ایک بہتان کا ذکر سنا، تو تم نے یہ کیوں نہ کہا کہ سبحانہ کا حاضہ بہتان و نظیم،
تو گویا حالات، قرائن، شخصیات، کن لوگوں کے بارے میں بات بیان ہو رہی ہے، یہ ساری چیزیں سامنے رکھ کر پھر کوئی رائے قائم کی جاتی ہے. ایسا نہیں ہوتا کہ بس کتاب میں لکھا ہوا ہے، ایک شخص نے بیان کر دیا ہے، کسی نے حدثنا اخبرنا کہہ کے روایت کر دیا ہے، تنہا یہ بات کافی نہیں ہوتی. تاریخی حقائق کے معاملے میں یہ ساری آپ دیکھیے کہ جو رسالت مآب صلی اللہ علیہ وسلم سے متعلق چیزیں ہیں، ان میں بھی صرف یہ اصول محدثین نے قائم نہیں کیا کہ ہم راوی کو دیکھیں گے، یعنی ثقہ ہے، غیر ثقہ ہے، سند متصل ہے، صرف یہی نہیں دیکھیں گے، بلکہ یہ بھی دیکھیں گے کہ جو بات بیان کی گئی ہے وہ قرآن و سنت کے خلاف تو نہیں ہے، علم و عقل کے مسلمات کے خلاف تو نہیں ہے. تو یہ ساری باتیں دیکھنی ضروری ہوتی ہیں. تو یہ معاملہ تو ان روایات کا ہے جو صحابہ کرام کی نسبت سے بیان ہوئی ہیں، رسالت مآب صلی اللہ علیہ وسلم کے بارے میں بیان ہوئی ہیں، تو تابع دیگر چہ رسد. باقی تاریخ کو علم، عقل، سماج، تصورات، ہر چیز کی روشنی میں پرکھا جاتا ہے. اس کے بعد کسی چیز کے بارے میں بھی آپ زیادہ سے زیادہ یہ کہتے ہیں کہ جو تاریخی مواد ہمارے سامنے ہے یا ہمارے پاس ہے، اس کی بنیاد پر یہ بات قرینِ قیاس لگتی ہے، قابل قبول لگتی ہے، یعنی اس کے بارے میں بھی حتمی حجت کہہ دینے کا اسلوب نہیں اختیار کرنا چاہیے. میں نے اسی لیے عرض کیا کہ اس طرح کی چیزیں نہ ایمان بن سکتی ہیں، نہ عقیدہ بن سکتی ہیں، نہ ان کی بنیاد پر فرقہ بندی کرنی چاہیے، نہ لوگوں کی تکفیر اور تفسیق کرنی چاہیے. یہ علم کی دنیا کی چیز ہوگی، اور اگر کوئی سچا عالم ہے تو وہ انہیں پیش بھی ایسے ہی کرے گا کہ جو مواد مجھے میسر آیا ہے اس کی بنیاد پر میں یہ رائے رکھتا ہوں. آپ بھی غور کر لیجیے اس پر.
اچھا، آگے بڑھتے ہیں غلام صاحب. ہم آج جس عہد میں جی رہے ہیں، تو ہمیں جیسے ہی کوئی خبر ہم تک پہنچتی ہے اور وہ بالعموم فیس بک کے ذریعے پہنچتی ہے، تو پہلی تشویش یہ پیدا ہوتی ہے کہ کیونکہ فیس بک کے اوپر بہت ساری خبریں، باتیں من گھڑت بھی ہوتی ہیں، لوگ افواہوں کے طور پہ بھی وہاں پھیلا دیتے ہیں، تو ہماری آج کے عہد میں کسی بھی واقعے کی رپورٹنگ کو اخذ کرتے ہوئے ایک حساسیت پیدا ہوتی ہے، چونکہ یہ ایک امر واقعہ ہے. یہ بتائیے کہ جس عہد میں یہ واقعہ کربلا پیش آیا، وہ تاریخی پس منظر میں کس جگہ کھڑا ہے؟ یعنی کیا وہاں پر بھی تاریخی روایات کو پیش کرنے کے بارے میں کیا اسی طرح کی کوئی غیر حساسیت ہے، یا ایک نارمل ماحول میں ماحول چل رہا ہے؟
جو کچھ آپ لوگ دیکھتے ہیں، انسان ہمیشہ ایسے ہے، یعنی یہ تو ایک واقعہ ہے، اور
اس میں کوئی شک نہیں کہ ایک بڑی جلیل القدر ہستی کے بارے میں ہے. لیکن رسالت مآب صلی اللہ علیہ وسلم، کیا ہمارے محدثین نے ثابت نہیں کر دیا اس بات کو کہ لوگوں نے جھوٹی روایتیں گھڑی ہیں، بادشاہوں کو خوش کرنے کے لیے گھڑی ہیں، بدعات کو رواج دینے کے لیے گھڑی ہیں، قصوں اور کہانیوں کی صورت میں گھڑ کے رسول اللہ کی طرف منسوب کر دی ہیں؟ یعنی کئی کئی مجلدات ہیں، کئی کئی جلدوں کی کتابیں ہیں جو ان گھڑی ہوئی روایتوں پر مشتمل ہیں. موضوعات کہتے ہیں ان کو، یعنی وضع کی گئی گھڑی ہوئی کہانیاں، اور آپ دیکھیں رسالت مآب صلی اللہ علیہ وسلم کی طرف نسبت کر دی جاتی ہے، اور ان میں بعض اوقات بڑی عمدہ باتیں ہوتی ہیں. یعنی ویسے بات کو آپ دیکھیں، من عرف نفسہ فقد عرف ربہ، جس نے اپنے آپ کو پہچان لیا اس نے اپنے رب کو پہچان لیا، بات تو بہت اچھی ہے، لیکن رسالت مآب صلی اللہ علیہ وسلم کی طرف کیا محدثانہ اصولوں پر اس کی نسبت ہو سکتی ہے؟ آپ بھی جانتے ہیں کہ اس کی حیثیت کیا ہے، میں بھی جانتا ہوں. اسی طرح اطلب العلم ولو کان بالسین، علم حاصل کرو خواہ تمہیں چین جانا پڑے، بات میں تو کوئی خرابی نہیں ہے. تو اس وجہ سے گھڑی ہوئی حدیثوں کی کتاب ایک کا نام رکھا گیا لال المصنوع، موتی ہیں لیکن گھڑے ہوئے ہیں. تو لوگ اس طرح کی گھڑی ہوئی باتیں، قصے، کہانیاں جب اللہ کے رسول کی طرف منسوب کرنے سے باز نہیں آئے. یہ محدثین کے کام میں ہمیں معلوم ہوتا ہے کہ مثلا قرآن مجید کی صورتوں کے بارے میں بعض روایتیں گھڑیں کچھ اصحاب نے، اور وہ روایتیں کہیں کہ فلاں سورہ پڑھو گے تو یہ اجر ملے گا، فلاں آیت پڑھو گے تو یہ ہوگا، فلاں ہوگا تو یہ ہوگا، تو یہ سب گھڑی ہوئی تھی، سب کی سب. محدثین نے ان کو پکڑ لیا، یعنی وہ صاحب گرفت میں آ گئے. جب ان سے پوچھا گیا کہ یہ آپ نے کیا کارنامہ کیا، تو انہوں نے کہا کہ لوگوں کا زیادہ اشتغال حدیث کی طرف ہو گیا تھا، تو میں نے کہا ذرا قرآن پڑھنے کی ترغیب پیدا کی. اچھا، جو صوفی مزاج لوگ ابتدائی دور میں پیدا ہوئے، امام مسلم نے اپنی صحیح کے مقدمے میں یہ بتایا ہے کہ وہ جھوٹے قصے، جھوٹی روایتیں، جھوٹی کہانیاں لوگوں کو جنت کی خبر دینے کے لیے، دوزخ سے ڈرانے کے لیے بیان کرتے ہیں، اور اس میں یہ جملہ لکھا ہے کہ یجری الکذب علی انسلتہم، ان کی زبانوں پر جھوٹ گویا جاری ہے، ایک رواں ندی کی طرح جاری ہے، بولتے چلے جاتے ہیں. آپ اگر صوفیانہ تذکرے پڑھیں उनमें किस्से होंगे, कहानियाँ होंगी, मौजज़ात बयान किए गए होंगे। अक्सर व बेशतर मुहक्किकीन जानते हैं कि महज़ कहानी होते हैं। अच्छा, इसी तरह बाज़ वक़्त कहानी कहने वाला कहानी के तौर पर बयान करता है, लेकिन लोग ये ख्याल कर लेते हैं कि ये तो कोई वाक़या होगा। मसलन ये मौलाना रूम की कहानियाँ देख लीजिए, सादी की गुरिस्तान, ऐसे बयान करेंगे लोग जैसे फिर वाक़ हो गया मामला। तो इसलिए ये जो कुछ अब होता है, ये सब कुछ हर दौर में होता रहा है, हर ज़माने में होता रहा है। इसीलिए इब्तदाई दौर में भी मुहक्किकीन को ज़रूरत पड़ी कि ज़िंदगी लगा दें और एक एक चीज़ की तहकीक करें, वरना तो ये उसूल कायम कर लेना चाहिए था कि जो फेसबुक बुक पर आ गया, जो अखबार में छप गया, जो मीडिया पर नशर हो गया, वो हक है। जिस तरह अब हम जानते हैं कि उसमें झूठ भी होता है, अफवाहें भी होते हैं, उसमें आखिरी दर्जे के इत्तेहाम और इफ्तरा भी होते हैं, ऐसी सूरत माजी में भी रही।
हम सब आखिरी सवाल, वक्त हमारा ख़त्म हो रहा है, फिर मज़ीद इस पर गुफ्तगू करते हैं। वो ये कि ये तो आपने बताया कि लोग अपनी ख्वाहिशात से रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक से मंसूब करके बातें बयान करते रहे हैं। ये बताइए कि ये मामला, ये तो किसी दीनी फ़िक्र की वजह से पैदा हो गया, किसी ख्वाहिश से पैदा हो गया। सियासी नज़ाहत और इख्तलाफात में जो इस तरह की रिपोर्टिंग होती है, हम आज भी देखते हैं अपने, तो आज तो कम से कम हमें पता चल जाता है दो चार दिन बाद कि भाई ये बात ठीक नहीं थी। जिस अहद में ये वाकया पेश आया है, उस अहद में बताइए कि जब ये खबरें फैलती थी एक दूसरे की मुखालफत में, तो उनको परखने का लोगों के पास कोई चीज़ थी? कैसे कैसे पता चलता था कि ठीक है गलत है?
देखिए, हर दौर में जिस तरह इस तरह की खबरें फैलाने वाले, अफवाहें उड़ाने वाले मौजूद होते हैं। अफवाहें उड़ाने वालों का तो मदीना की छोटी सी बस्ती में कुरान ने ज़िक्र किया है और ये बताया है उनके, वल मुरजफून फिल मदीना, अफवाहें उड़ाते थे, कहानियाँ बनाते थे, स्कैंडल बनाते थे। तो ये जिस तरह अब पकड़े जाते हैं, इस तरह पुराने ज़माने में भी मुहक्किकीन तहकीक करते थे, ऐसे मोहतात लोग होते थे जो उसका पर्दा चाक कर देते थे। तो अल्लाह ताला ने ये असबाब हर ज़माने में पैदा किए होते हैं, बस फ़र्क ये है कि अब ज़रा कम मुद्दत में मालूम हो जाता है, उसमें ज़रा मुद्दत ज़्यादा लग जाती थी। और बाज़ औक़ात ये भी होता था कि बात इतनी फैल चुकी होती थी कि अहले तहकीक का काम बाज़ औक़ात सदियों तक लोगों की नज़र में नहीं आता था। आखिर इब्ने खुलदून को देखिए, उसने किस तरह बहुत सी इस तरह की चीज़ों का पर्दा चाक किया है। इसी तरह से बाज़ दूसरे मुहक्किकीन ने, जैसे ख़ुद इब्ने कसीर ने तबरी की तफसीर के ऊपर, इसी तरह तारीख़ पर बहुत सा मुहक्किकाना काम किया है। तो मुहद्दिसाना तरीके से भी लोगों ने किया और अक़्ले आम की रोशनी में भी जायज़ा लिया है। तो हमारे यहाँ ऐसा नहीं है कि हमारी कोई तारीख है, इसमें हर दौर में बड़े गैर मामूली लोग पैदा होते रहे हैं जो मामले को साफ भी करते हैं।
वाकया करबला के पस मंज़र के हवाले से खान साहब आपसे गुफ्तगू जारी है। हमने तारीखी वाकयात की हकीकत और हैसियत और नौयत पर आपसे बात की। इंशाल्लाह अगली नशिस्त में इस मौजू को आगे बढ़ाएंगे। बहुत शुक्रिया अब तक आप।